وعلیہ طیبین الطاہرین المعصومین المظلومین لا سیما بقیت اللہ فی الارضین اما بعد فقد قال رسول اللہ صلی اللہ علیہ وآلہ وسلم تصوموا وتصحوا صلوات پڑھ دیجئے محمد رسول خدا کی ایک حدیث ہے کہ جس میں آپ نے فرمایا ہے کہ روزہ رکھو تاکہ صحت مند ہو جاؤ, روزہ رکھو تاکہ تندرست ہو جاؤ. روزے کا جو فلسفہ, جب سے ماشاءاللہ آپ سن ہی رہے ہیں کہ روزے کا فلسفہ کیا ہے, کہ انسان کے اندر تقویٰ پیدا ہو, اور اہل بیت کی نظر میں اگر ہم دیکھیں کہ روزے کا فلسفہ کیا ہے تو صرف انہی کے کلام پر اکتفا کرنا چاہوں گا کہ رسول خدا فرماتے ہیں کہ معدہ جو ہے وہ ہر مرض کا مرکز ہے, یعنی تمام بیماریاں معدے میں پیدا ہوتی ہیں. یعنی اگر معدہ خراب ہو گیا تو جتنی بیماریاں انسان کے اندر پیدا ہوں گی وہ معدے کے سبب سے. تو لہٰذا نامناسب غذاؤں سے معدے کو باز رکھو, یعنی معدے کو نامناسب غذاؤں سے بچائے رکھو, اور نامناسب غذاؤں سے معدے کو بچائے رکھنا ہر مرض سے شفا پانے کا سبب ہے. اور ہمارا معدہ الا ماشاءاللہ سال بھر اس کو تھکاتے رہتے ہیں ہم لوگ, کوئی فرصت کا ریسٹ کا موقع ہی نہیں دیتے. رات میں بھی 2-3 گھنٹے بس سونے میں ہی شاید اس کو یعنی استراحت, یعنی اس کو آرام کا موقع ملتا ہوگا. والا معدے کو الا ماشاءاللہ, مخصوصاً حیدرآباد جیسے کھاتے پیتے شہر میں تو معدے کو آرام دینے کا تو سوال ہی پیدا نہیں ہوتا. ہر دوسرے دن جو ہے وہ ایک ولیمہ, کوئی نظر, کچھ نہ کچھ کسی نہ کسی عنوان سے موجود ہے. مخصوصاً ایران سے آنے کے بعد, ایران میں تھوڑی بہت جو ہے وہ لذتوں سے پرہیز کرتے تھے, لیکن یہاں آنے کے بعد لذتوں کے دلدادہ ہو جانا پڑ رہا. یعنی اگر تھوڑے دنوں میں اگر کوئی دعوت نہیں ہے تو پوچھنا پڑ رہا کہیں کوئی دعوت, شادی, ولیمہ ہے یا نہیں. تو لذتوں سے پرہیز کا مہینہ ہی, اور اگر معدے کو ہم آج دیکھیں بیماریوں کا کیا عالم ہے, ہر شخص شوگر, بلڈ پریشر, کوئی نہ کوئی بیماری میں مبتلا ہے. اگر ہم معدے کو آرام رکھتے ہیں, معدے کو اگر اس کی ضروری جو اس کو ریسٹ میں رکھنا ہے وہ رکھتے ہیں, اور روزہ ایک بہترین طریقہ ہے کہ معدے کو آرام سے رکھا جائے, یعنی معدے کو آرام دیا جائے, تھوڑا ریسٹ دیا جائے. ویلا اگر معدے کو 24 گھنٹے آپ زحمت دیں گے تو یقیناً پوری آپ یعنی بیماریوں کا بوجھ آپ کو اٹھانا ہی پڑے گا لا محالہ. تو اسی لیے رسول خدا نے فرمایا کہ روزہ رکھو تاکہ تندرست ہو جاؤ. روزوں کے یعنی بہت سے لوگ ایسے ہیں ماہ رمضان کے بعد, ماہ رمضان سے پہلے جتنی بیماریاں تھیں ماہ رمضان کے بعد وہ پوری بیماریاں برطرف ہو جاتی, پوری بیماریاں ختم ہو جاتی روزہ رکھنے کی برکت سے. جسمانی فائدہ ہے یہ روزے کا, روحانی فوائد اپنی جگہ. جو کہ اصل غرض ہے روزے کی, جو اصل غرض ہے وہ روحانی فوائد حاصل کرنا ہے, اللہ سے قربت اختیار کرنا. اور جیسا کہ ابھی بیان ہو رہا تھا کہ اللہ کے نزدیک سب سے زیادہ مبغوث ترین شے کوئی بھری ہوئی ہے تو وہ ہے انسان کا پیٹ. پیٹ بھرا انسان کا جو پیٹ ہے وہ اللہ کے نزدیک سب سے مبغوث ترین شے ہے جو بھری ہوئی ہے. اور خالی پیٹ انسان کا دماغ بھی, خالی پیٹ سے مراد بھوکا انسان نہیں, خالی پیٹ سے مراد جتنا کھانے کی ضرورت ہے. ہماری مشکل یہ ہے کہ ہم ضرورت سے زیادہ کھاتے ہیں ہمیشہ, اور اس میں سبھی شامل ہیں, سبھی لوگ. جیسا میں غور کرتا ہوں کبھی کبھی کہ اکثریت ہماری ضرورت سے زیادہ اوور ایٹنگ کرتی, اکثریت اوور ایٹنگ کے شکار ہیں. اور آپ دیکھیے اور ایک چیز جو ہے وہ ہماری اوور ایٹنگ کا ایک سبب جو ہے وہ خود ہمارا اسٹریس ہے. اسٹریس کو برطرف کرنے کے کئی چیزیں ہیں نا, انسان کئی اپائے ڈھونڈا ہوا ہے اسٹریس کو برطرف کرنے کے لیے, اسٹریس کو دور کرنے کے لیے. ایک جو طریقہ اسٹریس کو دور کرنے کا ہے وہ اوور ایٹنگ ہے. اوور ایٹنگ کے ساتھ انسان چاہتا ہے کہ اپنی اسٹریس برطرف ہو جائے, لیکن وہ اوور ایٹنگ کئی بیماریوں کا سبب بن جاتی. اس لیے میڈیکل سائنس بھی یہ کہتا ہے کہ آپ हिंदुओं में उपवास बोलते, उपवास, हफ्ते में एक दिन उपवास रखो, यानी खाने मत खाओ, अनाज मत खाओ, शरबतों पे रहो। हमारे पास गर्चे हम यानी मुस्तहब भी रोज़े इला माशाल्लाह है, पूरा माह रजब, पूरा माह शाबान रोज़ा रखना मुस्तहब है, और हर जुमेरात और हर हफ्ते को, हर जुमेरात और हर पीर को रोज़ा रखना चाहिए, जैसा कि इमाम खुमैनी हर जुमेरात और हर पीर को रोज़ा रखते थे। लेकिन खूब हम ये रोज़े नहीं रख सकते, तो कम अज़ कम माह रमज़ान के वाजिब रोज़े, माह रमज़ान के वाजिब रोज़े रख के अपने मैदे को थोड़ा सा आराम करने का मौका दें, ताकि बीमारियों से, देखें हेल्दी माइंड इन हेल्दी बॉडी, ये मशहूर मकौला है। आप माइंड की जगह सोल कर लीजिए, हेल्दी सोल इन हेल्दी बॉडी, सेहतमंद रूह सेहतमंद जिसमें ही रह सकती। हमारे से जो बाज नामुनासिब हरकतें जो सरजद हो जाती, वो बदन के, बदन हमारा, चूँकि बदन मुतवाजिन नहीं है, हमारे बदन में बीमारियां, स्ट्रेस है, पता नहीं क्या क्या चीज़ें हमारे बदन में हैं, और ये तमाम बीमारियां रूह की ख़राबी की वजह से, यानी आप समझ लीजिए रेसिप्रोकल है, बदन को ख़राब करना रूह को ख़राब करना, रूह को ख़राब करना बदन को ख़राब करना। अगर नामुनासिब ग़ज़ा हम इस्तेमाल करते हैं, उसका असर बदन पर पड़ता, बदन का असर रूह पर पड़ता। कहा गया कि अगर कोई शख्स बद अखलाक है तो समझो कि उसका पेट ख़राब है, अगर कोई शख्स बद अखलाकी कर रहा है, चिड़चिड़ापन है मिजाज में, तो इसका मतलब उसका पेट सही नहीं है, यानी मैदा सही नहीं है। अगर वो मैदे को सही रखेगा, यानी मैदा उसका मुतवाजिन बैलेंस डाइट अगर वो लेगा, मैदा सही रहेगा, मैदा सही रहेगा तो अखलाक सही रहेंगे। चिड़चिड़ापन अगर किसी के अंदर है, जल्दी गुस्से में आ जाना, या फिर फारसी में एक इस्तेला इस्तेमाल होती, चेहरे को अबूज बना के रखना, यानी चेहरा फुला के एकदम, यानी अकड़ के साथ यूं, हाँ क्या है फला ऐसा, ये जो चीज़ें हैं ये पेट के ख़राब होने के नतीजे में, इंसान का पेट ख़राब है, पेट का इलाज कराए अखलाक सुधर जाते हैं इंसान के। तजुर्बा शुदा बात है, बग़ैर तजुर्बे के बात नहीं करना, तजुर्बे की बात है कि अगर इंसान नींद ना मिले इंसान को, चिड़चिड़ाट इंसान जो जिसको नींद नहीं मिलती, हाल ही में एक मकाला लिखने की तौफीक हुई कि उसमें ये लिखा गया कि रातों में जागना कितना मुझे अच्छा, रातों में जागने का पहला असर इंसान के मैदे पे पड़ता, रात में जो इंसान जागता पहला असर उसका मैदा ख़राब हो जाता, मैदा ख़राब यानी निज़ाम हाजमा ख़राब, डाइजेस्टिव सिस्टम बिगड़ जाता, डाइजेस्टिव सिस्टम बिगड़ा इंसान का कब्ज़ हो जाता, कॉन्स्टिपेशन, कब्ज़ होते ही इंसान की तबीयत में चिड़चिड़ाहट पैदा हो जाती, क्योंकि गर्दन में दर्द होना शुरू हो जाता, गर्दन में दर्द होते ही इंसान के अंदर चिड़चिड़ाहट, हलक में दर्द शुरू हो जाता, कई बीमारियों का शिकार। तो लिहाजा रोज़ा जो है वो हमारे कई जिस्मानी बीमारियों को दूर करने का एक सबब है, तखलिया मैदा बोलते हैं उसको, तखलिया मैदा यानी मैदे को खाली रखना, मैदे को खाली रखना। तो ये तो जिस्मानी फवायद हो गए कि मैदे को आराम से रहने दो थोड़ा। अच्छा, दूसरा फायदा ये है कि जिस तरह से फरमा रहे हैं कि हर चीज़ की एक ज़कात है, रसूल खुदा की हदीस है, हर चीज़ की एक ज़कात है, माल की ज़कात, इल्म की ज़कात, जिस्म की ज़कात रोज़ा है। जिस्म, अच्छा ज़कात कहते हैं तस्किये को, पाकीज़ा करने को, तस्किया पाकीज़गी से, यानी वही पाकीज़ा करना, किसी शय के अंदर अगर कोई मिलावट आलूदगी आ गई तो उससे पाक साफ कर देना, पाकीज़ा कर देना। जिस्म के अंदर जितनी बीमारियां आ गई हैं रोज़े के ज़रिए से, रोज़े की ज़कात देकर, यानी जिस्म की ज़कात रोज़ा है, वो रोज़े की ज़कात देकर आप वो बीमारियों से अपने जिस्म को पाकीज़ा रख सकते, जिस्म को पाकीज़ा रख सकते। और फिर हज़रत अली अलैहिस्सलाम रोज़े के बारे में फरमाते हैं कि जिन अय्याम में रोज़ा वाजिब है उनमें सख्ती को तहम्मुल करके रोज़ा रखने से बदन के आज़ा को आराम और सुकून मिलता है। रोज़े में बाज़ लोगों को रोज़ा सख्ती, यानी रोज़े में सख्ती महसूस होती, तहम्मुल करना पड़ता सख्ती को, तो वो सख्ती को तहम्मुल कर ले, उसके बदन के जो आज़ा है, बॉडी पार्ट्स है, उनको आराम और सुकून मिल जाएगा, उसकी आँखें खाशे हो जाती। हाँ देखें, रोज़े का एक बहुत बड़ा फ़ायदा, पेट भरा इंसान कभी भी अपनी नज़रें नीचे नहीं कर सकता, कसम खा के कह सकते ये बात, कभी भी नामहरम से वो अपनी नजरें नहीं बचा सकता। पेट भरा इंसान जिसका पेट हलक तक जो खाया हुआ हो वो कभी भी नामहरम से अपनी नजरें नहीं बचा सकता। नजरों को नीची करने का हुनर पेट भरे इंसान को आ ही नहीं सकता। बहुत पते की बात है ये। قُلْ لِلْمُؤْمِنِينَ يَغُضُّوا مِنْ أَبْصَارِهِمْ وَيَحْفَظُوا فُرُوجَهُمْ ذَلِكَ أَزْكَى لَهُمْ। قرآن مجید سورہ نور میں کہ مومنین سے کہہ دو کہ وہ اپنی نظروں کو نیچی رکھیں، یہی ان کے لیے اپنی شرمگاہوں کی حفاظت کریں، یہی ان کے لیے پاکیزگی کا سبب ہے۔ اگر انسان کا شکم خالی نہ ہو تو پھر انسان کی نظریں نیچی نہیں ہو سکتی کبھی بھی، یہ لکھ لیجئے۔ اور قوم میں ایک بڑا فساد محض یہ نظروں کا بے جا استعمال، کیونکہ ٹی وی پہ الہ ماشاءاللہ جو چیزیں دیکھی جاتی، ایک بھی چینل سوائے چند مذہبی چینلوں کو چھوڑ کر کوئی بھی قابل نظارہ نہیں ہے، کوئی بھی چینل قابل نظارہ نہیں ہے۔ جو چینل آپ کھول لیجئے وہ ناقابل دید ہے، نہیں دیکھ سکتے آپ اس کو، چاہے آپ جتنی ہی اس کے ساتھ یعنی آپ اس کو بچ بچ کے چلیں اس کے باوجود بھی بچ نہیں سکتے، سوائے چند مذہبی چینلوں کو چھوڑ کے۔ تو ایسا معاشرہ جس کا دن رات یعنی رات کے 7 بجے سے رات کے 11:30 بجے تک ٹی وی دیکھنے میں گزر جاتا تو آنکھوں کا پانی مر جائے گا، نہیں تو کیا ہوگا اس قوم کا؟ آنکھوں کا پانی مر جانے کا مطلب یہ شرم و حیا کا ختم ہو جانا۔ آج سے 10-12 سال پہلے وہ چیز جو انسان خاندان کے ساتھ بیٹھ کے دیکھنے میں شرم محسوس کرتا تھا، آج وہ شرم ختم ہو گئی۔ یہ یعنی اس بات کا اعتراف کرنا چاہیے ہم کو، آج باپ بیٹی مل کے وہ چیزیں دیکھ رہے ہیں جو کسی زمانے میں خود باپ کو دیکھنے میں شرم محسوس ہوتی تھی۔ اور اگر بھرا پیٹ انسان رہے تو وہ کبھی اپنی نظروں کو نیچے نہیں رکھ سکتا، یہ لکھ لیجیے آپ بات، بھرا پیٹ انسان اپنی نظروں کو نیچی نہیں کر سکتا۔ خالی پیٹ انسان ہی، خالی پیٹ سے مراد میرا یہ نہیں ہے کہ بھوکا رہے، خالی پیٹ سے میرا مراد یہ ہے کہ انسان کے پیٹ کے 4 حصے اگر ہیں تو 3 حصے وہ کھانے سے پر کرے، اور 3 حصے یا 2 حصے کھانے سے پر کرے، 1 حصہ پانی سے پر کرے، 1 حصے کو خالی رکھے۔ وہ 1 حصہ خالی رکھنے والے ہی اپنی نظروں کو نیچی رکھ سکتے، وَإِلَّا نظریں نیچی نہیں رکھ سکتے، جس سے معاشرے میں فساد برپا ہو سکتا۔ اچھا، نظریں خاشے ہوتی ہیں اور نفس کو آرام ملتا ہے۔ آپ روزے کی حالت میں جو نماز پڑھیے، روزے سے ہٹ کر نماز پڑھیے بھرے پیٹ سے، یقیناً آپ فرق محسوس کریں گے۔ روزے کی حالت میں جو نماز پڑھی جا رہی ہے اس میں زیادہ توجہ رہے گی خداوند عالم کی طرف نسبتاً اس نماز کے جو بھرے پیٹ سے پڑھی جا رہی ہے، کیونکہ پوری توجہ آپ کی معدے کی طرف ہو جاتی، معدہ پوری توجہ کو اپنی طرف کھینچ لیتا تو آپ خدا کی طرف کیا توجہ کریں گے؟ خالی پیٹ انسان ہی خدا کی طرف توجہ کر سکتا۔ عبادتوں کے ذریعے خود پسندی ختم ہو جاتی، انسان کے اندر جو خود پسندی ہے، انا ہے، اکڑ ہے، روزہ خوب، نظریں پیٹ جب خالی رہتا تو انسان کے شانے بھی جھکتے، نظریں بھی جھکتی، توازو پیدا ہوتی، انکساری پیدا ہوتی۔ اکثر جو لڑائیوں کا سبب ہے وہ بھرا پیٹ ہے، پیٹ بھرے انسان ہی لڑتے، وہ جو بھوکے ہوں وہ نہیں لڑتے کبھی بھی آپس میں۔ یہ جو آپس میں اکڑ اور آپس میں ایک دوسرے سے درگیری جو ہے وہ بھرے پیٹ انسانوں کا کام ہے، خالی پیٹ انسان کبھی بھی ایک دوسرے سے نہ اکڑتے وہ نہ لڑتے ایک دوسرے سے۔ توازو کے ساتھ اپنا چہرہ خاک پر رکھنے اور سجدے کی جگہوں کو زمین پر رکھنے سے غرور ٹوٹتا ہے، یہ تو نماز کے لیے، اور روزہ رکھنے سے شکم کمر سے لگ جاتا ہے، شکم جو ہے وہ کمر سے جا کے مل جاتا ہے، حضرت علی علیہ السلام فرما رہے ہیں۔ اور آگے فرماتے ہیں کہ روزہ لوگوں کے اخلاص کو پرکھنے کے لیے رکھا گیا ہے، کیونکہ روزے میں ہر ایک کو بول نہیں سکتا، نماز میں تو نماز میں رہتا لیکن دل سے یہ بولتے رہتا کہ میں نماز پڑھ رہا ہوں، الا ماشاءاللہ 4-5 لوگ مجھے دیکھ رہے ہیں، ماشاءاللہ تصدیق تو ہو گئی میرے نمازی ہونے کی، لیکن روزے میں بول لیتے تو نہیں پھر سکتا میں روزے سے ہوں، میں روزے سے ہوں، خاموش رہنا پڑتا، کوئی پوچھے تو ہی بولنا پڑتا کہ روزے سے۔ تو انسان کا اخلاص سمجھ میں آتا کہ انسان روزہ اللہ کے لیے رکھے۔ روزہ اخلاص کا امتحان ہے، اخلاص کے لیے روزہ امتحان۔ آگے چل کر فرماتے ہیں کہ نہج البلاغہ میں ہے کہ روزے کے واجب ہونے کی ایک وجہ یہ ہے کہ روزہ عذاب الہی کے मुकाबले में ढाल है, सिपर है और गुनाहों की बख्शिश का सबब है। गुनाहों की बख्शिश का सबब है, अजाब इलाही के मुकाबले में सिपर है रोज़ा। इमाम रज़ा अलैहिस्सलाम रोज़े के फ़लसफ़े को बयान करते हुए फरमाते हैं कि लोगों को रोज़ा रखने का हुक्म दिया गया है ताकि भूख प्यास की सख्ती का मज़ा चखें। इसके बाद रोज़े क़यामत की भूख और प्यास का एहसास करें। क़यामत का तसव्वुर हमारे दरमियान से, मौत का और क़यामत का तसव्वुर नापैद है। कोई भी मौत से, यानि मुझे किसी को भी ये यकीन नहीं है कि उसको मरना है। हर शख्स ये तसव्वुर किए हुए उसको उसकी उम्र लंबी है, बहुत ज़्यादा जीना है उसको, और वो बहुत ज़्यादा जीना शायद अपने जाम में ये समझ रहा है कि लामुतना ही है, कभी मरना ही नहीं है। जब मरना ही नहीं है तो फिर क़यामत का सामना ही नहीं है। लेकिन रोज़े की जो सख्ती, अगर रोज़े के अंदर अगर भूख प्यास की सख्ती इंसान बर्दाश्त करे तो उससे वो क़यामत की भूख प्यास की सख्ती का अंदाज़ा लगा सकता। जैसा कि खुतबे शाबानिया में रसूल खुदा ने फरमाया कि अपने रोज़े की भूख और प्यास के ज़रिए से क़यामत की भूख और प्यास को याद करो। ये याद दहानी इंसान को क़यामत के लिए आमादा और रज़ाए खुदा को हासिल करने के लिए जिद्दोजहद करने पर तैयार करती है। ये इंसान को रज़ाए माबूद हासिल करने के लिए आमादा करती है। एक दूसरी जगह आप इरशाद फरमाते हैं, आठवें इमाम, रोज़ा रखने का सबब भूख और प्यास की सख्ती को दर्क करना है ताकि इंसान मुतवाज़े, मुतजर्रे और साबिर हो जाए। हमारे अंदर, मखसूसन मैं अपनी बात कर रहा हूँ, वक्त पे खाना नहीं मिला हमको तो हम झुंझलाहट का शिकार हो जाते, सब्र नहीं है हमारे अंदर, झुंझलाहट का शिकार हो, वक्त पे खाना होना, और वो भी वो खाना होना जो हमारा पसंदीदा है, ज़रा भी खाने में ऊँच नीच हो गई तो फिर मुश्किल है। लेकिन रोज़ा रखने के बाद इंसान के अंदर एक तो तवाज़ो पैदा होती और दूसरी चीज़ सब्र पैदा होता। ईशा की नमाज के बाद आपको रोज़ा खोलना मुस्तहब है, तो ईशा की नमाज तक सब्र करके रोज़ा खोलना, यानी आप वलीमों में देख ही रहे होंगे क्या हो रहा है, वो अभी ऐलान होता नहीं, वो लोग जाके वहाँ पे ठहरे हुए रहते, बहुत मायूब दिखता भाई वो, तो खुदा बेहतर जानता, वो दिन खुदा ना दिखलाए, वो जाके वहाँ पर ठहरना पड़े और फिर जैसे ही वो लोग इशारा करते भाग के जाके फिर सीट पकड़ लेना पड़े, बहुत मायूब बात है ये। यानी खुद यानी मुंतजमीन का ये काम है कि ये चीज़ों से बचाएं हमको, यानी हमारी रही सही इज्जत भी खत्म हो जाती है उसमें, कि भाई आप किसके लिए दौड़ा रहे हैं, खाने के लिए दौड़ा रहे हैं, खाने के लिए भगा रहे हैं हमको। और मैं बाज मोतबर लोगों को भी देखा, हगा ये नहीं चलता यहाँ पर, आप जाके वहाँ पर नहीं ठहरे तो आप महरूम रह जाते, वहाँ पे ठहरे हुए रहना पड़ता। जैसे कितनी मायूब बात है, सब यानी लोग बैठे हुए हैं, हम लोग कुछ जाके वहाँ पे ठहरे हुए हैं कि ताकि जैसे ही सिग्नल मिले फौरन जाके टेबल पे बैठ जाए। मेरे लिए तो बहुत संगीन काम है कि मैं भागूं, भाग के जाके मैं अपनी सीट पकड़ूं। तो ये मखसूसन हम मजहबी तबके को तो सोचना चाहिए, मखसूसन वो लोग जो ये इंतज़ाम कर रहे हैं वलीमों का, उनको सोचना चाहिए कि भाई ये दौड़ाना बहुत गलत बात है ये। अच्छा, वहाँ पे हमारे सब्र का इम्तिहान है, क्योंकि सब्र की मश्क नहीं किए हुए हैं हम लोग, हमको वक्त पे खाना चाहिए, ज़र्रा इधर उधर हुआ तो हमारा सब्र का पैमाना लबरेज हो जाता। लेकिन रोज़ा रखने की जिसको आदत रहती उन्हें आराम से सब्र कर ले सकता। रोज़ा रखना, जो साल भर रोज़ा रखते वो आराम से सब्र करते, ठीक है भाई ये दस्तरखान पे नहीं मिला, भाग के तो नहीं जाएंगे, भाग के या तेज़ चल के नहीं जाएंगे, अपनी जगह बैठे रहेंगे, जब मौका आया बहुत ही मतानत से चल के जाएंगे, मिल गई सीट मिल गई, नहीं मिली वापस आ जाएंगे। अलबत्ता मुंतजिम की भी गलती नहीं है, अगर मसलन सीटें कम हो तो क्या करेगा बेचारा, वो शादी खाने में जगह तंग हो तो क्या करेगा बेचारा, हाँ जल्दी शुरू कर, हाँ एक तरीका यह है कि जल्दी शुरू कर दिया जाए, जल्दी शुरू कर दे, लेकिन जल्दी पहुँचते ही नहीं कोई भी, कई सीटें खाली रह जाती, इसलिए वो चाहता कि कम से कम इतने लोग आ जाएं कि एक दस्तरखान हो जाए, एक राउंड पूरा हो जाए, पूरी सीटें भर जाए। बहरहाल रोजे के जरिए से इंसान अपने अंदर सब्र पैदा कर सकता, और रोजा जो है शहवात को काबू कर रखने के लिए भी रोजा बहुत मौसिर चीज है। آخری بات میں عرض کر دوں اور اس کے بعد اپنی گفتگو تمام کروں کہ نماز کے بعد جو افضل ترین عبادت ہے وہ یہی روزہ ہے, اور وہ روز تمام باتیں تقریباً بیان ہو چکی ہیں کہ وہ مہینہ جس میں, یعنی ایک ٹی وی پہ, ای ٹی وی اردو پہ حال ہی میں ایک مولانا بیان کر رہے تھے, وہ تو یہ کہہ رہے تھے کہ ہمارا کام ہی سال بھر کھانا پکانا ہے, عورتیں ہماری سال بھر پکاتی رہتی, سال بھر کھاتے ہی رہتے, یہ ایک مہینہ ایسا ہے جس میں دو ٹائم کھانا ہے. ہمارے استاد کے استاد یہ بولتے تھے کہ بھائی ماہ رمضان میں, ماہ رمضان کا خرچہ کتنا ہونا چاہیے؟ ماہ رمضان کا خرچہ عام مہینوں سے کم ہونا چاہیے, کیونکہ عام دنوں میں آپ تین وقت کھاتے, ماہ رمضان میں دو ہی وقت کھاتے, سحر میں اور افطار میں, تو اس کا مطلب ایک ٹائم کے کھانے کا پیسہ مہینے کے آخر میں بچنا چاہیے. لیکن آپ بتلائیے کہ ماہ رمضان میں جو ہمارے خرچے ہوتے ہیں وہ عام دنوں کے خرچے سے کم از کم پانچ گنا زیادہ ہوتے ہیں. عام دنوں میں 5,000 اگر ہمارا خرچہ ہے مہینے بھر کا, تو ماہ رمضان میں 5 × 5 سے ضرب دے دیجئے, 25,000 ہمارا خرچہ ہو جاتا. ایک ٹائم کا کھانا کم کھانے کے باوجود بھی پانچ گنا اضافہ کیوں ہو رہا ہے؟ اس لیے ہو رہا ہے کیونکہ دو ٹائم میں ایک تو اچھی اچھی غذائیں پکائی جاتی ہیں جو عام دنوں میں کبھی نہیں پکائی جاتی. بعض غذائیں تو مخصوص ہیں نا, وہ ماہ رمضان میں پکتی, حلیم جیسے, حلیم ماہ رمضان میں پکتی, عام دنوں میں کھائی بھی نہیں جاتی حلیم, اور حلق سے بھی نہیں اترتی, ماہ رمضان میں حلق سے اترتی. تو یہ جو کھانے جو ہم پکوا رہے ہیں, یہ جو کھانے پکوا کے اپنا خرچ اضافہ کر رہے ہیں, وہ استاد فرما رہے تھے یہ جو ایک ٹائم کے جو کھانے کے پیسے بچ رہے ہیں یہی آپ کو فطرے کے طور پہ دینا ہے. فطرہ جو آپ سے مانگا جا رہا ہے کوئی الگ سے آپ کو, آپ کے اوپر لادا نہیں جا رہی ہے کوئی خرچہ, بلکہ جو ایک ٹائم کے روز کھانے کے پیسے بچا رہے ہیں وہی پیسوں کو فطرے کے عنوان سے آخر مہینے میں دینا ہے. لیکن ہمارے خرچے کتنے ہیں؟ عام دنوں سے پانچ گنا زیادہ, عام دنوں سے پانچ گنا زیادہ. تو مخصوصاً خواتین کے اوپر بہت ظلم ہوتا, وہ بیچارے ظہر کی نماز پڑھ کے 2 بجے سے جو مشغول ہو جاتے تو افطار تک فقط افطاری کے کاموں میں لگے ہوئے رہتے. یعنی بدقسمتی سے بہت سی خواتین کو اپنا روزہ بھی چھوڑنا پڑتا شوہر کے لیے افطار تیار کرنے کے لیے. یہ واقعاً ظلم ہے. یہ چیزیں کم از کم یہ جو حاضرین ہیں حاضرین میں تو ختم ہو جانی چاہیے. ماہ رمضان لذتوں کو, یعنی لذت یابی کا مہینہ نہیں ہے بلکہ لذتوں کو ترک کرنے کی عادت ڈالنے کا مہینہ ہے, اور اسی مہینے کو ہم لذتوں میں بڑھاوا اور لذتوں کو اپنی معراج تک پہنچانے کے لیے استعمال کر رہے ہیں. تو ماہ رمضان میں ہم لذت ترک لذت کرنا ہے, نہ یہ کہ ہم لذتوں میں ڈوب جائیں ماہ رمضان میں. ماہ رمضان میں مشق کر کے سال بھر, ماہ رمضان میں مشق کرنا ہے ترک لذت کی, اور وہ مشق کو سال بھر اپلائی کرنا ہے. لیکن حیدرآباد میں آنے کے بعد اگر 2-3 دن میں ایک بار بریانی نہ ملے تو پھر شکوا شکایت بلند ہو جاتی انسان کی کہ حیدرآباد میں رہ رہے ہیں اور بریانی بھی نہیں کھا رہے. لیکن ماہ رمضان, اور وہی شخص ماہ رمضان کی معنوی لذتوں سے فائدہ اٹھا سکتا جو دنیاوی لذتوں کو ترک کرے, وَإِلَّا پیٹ بھرا انسان کیا نماز پڑھے گا, پیٹ بھرا انسان کیا تلاوت قرآن کرے گا, پیٹ بھرا انسان کیا توجہ کرے گا. خالی پیٹ آنا ہے قرآن کے سامنے تاکہ سمجھ میں آئے. بھرے پیٹ انسان کو مطالب سمجھ میں نہیں آتے زیادہ, بھرے پیٹ انسان کو مطالب سمجھ میں نہیں آتے. اسی لیے ہمارے دسترخوان کھانے سے سجے ہوئے رہتے, خدا کا دسترخوان بھوک سے سجا ہوا ہے. ماہ رمضان میں کہتے ہیں کہ خدا کا دسترخوان بچھا ہوا ہے, تو وہ خدا کا دسترخوان بھوک سے سجا ہوا ہے. تو کم از کم اس مہینے میں, مخصوصاً یہاں جتنے لوگ حاضر ہیں, جو حاضر نہیں ہے وہ تو نہیں ہے, وہ یہ تہیا کر لیں کہ کم سے کم لذتوں سے استفادہ کرنا ہے. ایسا نہیں کہ بالکل ترک لذت کر کے, لذتوں سے استفادہ کرنا ہے ان کی حدود میں رہ کر, تبھی جا کے ہم روزے کی معنوی لذت سے فائدہ اٹھا سکتے. وَإِلَّا روزے ایسے کئی ماہ رمضان آتے جائیں گے اور ہمارے اندر کوئی تبدیلی رونما نہیں ہوگی. امام خمینی رحمۃ اللہ علیہ کو ماہ رمضان سے پہلے جو لوگ دیکھتے تھے, ماہ رمضان کے بعد جو لوگ دیکھتے تھے, وہ ایک ان کی شخصیت کے اندر نمایاں تبدیلی محسوس کرتے تھے. ماہ رمضان سے پہلے والے امام خمینی اور ماہ رمضان کے بعد والے امام خمینی میں کافی تبدیلی آ گئی ہوتی، کافی نورانیت میں اضافہ ہو جاتا تھا، لیکن ہمارے پاس، ہم کو یہ ماہ رمضان سے پہلے احتساب کرنا ہے کہ نورانیت میں اضافہ کرنا ہے یا جو نورانیت جتنی ہے اتنی رکھنا ہے یا اس سے بھی کم کر لینا ہے، یہ ہم کو سوچ کے چلنا پڑے گا. بس روزہ کس لیے؟ اور روزے میں کہتے ہیں ماہ رمضان میں شیطان جو ہے وہ زنجیروں میں جکڑا ہوا ہے. اب کوئی ہم ایسا کام نہ کریں کہ ہم خود جا کے شیطان کی زنجیریں نہ کھول دیں، کوئی ہمارے سے ایسا کام سرزد نہ ہو. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.